नमस्कार, उज्यालो 90 नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेकमा प्राविधिक साथी सचेन्द्र गौतमसँगै म अच्युत घिमिरे बुलबुलको स्वागत छ। श्रुति सम्वेकको शुक्रबारको श्रृङ्खलामा हामी आज अमर न्यौपानेको उपन्यास सेतो धरती लिएर आइपुगेका छौं। आजदेखि अबका केही शुक्रबारहरूमा श्रुति सम्वेकमा अमर न्यौपानेको उपन्यास सेतो धरती सुन्न सकिन्छ। सेतो धरती फाइन प्रिन्टले बजारमा ल्याएको पुस्तक हो। गएको वर्ष यसले मदन पुरस्कार प्राप्त गरेको थियो। यस पुस्तकबारे सरूभक्त लेख्नुहुन्छ, पानीको घामबाट नेपाली आख्यानमा इन्द्रिणी झैं ताजा देखा परेका युवा स्रष्टा अमर न्यौपानेले सेतो धरतीको रचना गरेका छन्। अबोध तामा विवाह गर्न अभिशप्त एक बालिका, विवाहको अवधारणासहित जुझ्न अभिशप्त एक किशोरी, विधवा बन्न र अनिच्छापूर्वक सेता वस्त्रहरूमा परिवेष्टित हुन अभिशप्त एक युवती, अनि जीवनका दुःखहरूबाट मुक्तिको खोजमा जीवन हराउन अभिशप्त एक वृद्धा सेतो धरतीका चारित्रिक बिम्बहरू हुन्, जसले कथित रूपमा नारीहरूको पूजा हुन्छ भनिने देश र समाजको कुरूपतालाई स्पर्शशील बाणी दिएका छन्। सेतो धरतीको आख्यान सामर्थ्यले मलाई लाग्छ समकालीन साहित्यमा एक भरपर्दो सर्जकीय आयाम थपिदिएको छ भनेर सरूभक्तले यो उपन्यासबारे भन्नुभएको छ। अमर न्यौपानेको सेतो धरतीको वाचन अब सुरु हुन्छ पहिलो श्रृङ्खला पृष्ठ एकबाट। सास फेर्न जस्तो सजिलो अरू केही हुँदैन ग्यारे। भर्खर जन्मिएको बालकले पनि कति सजिलै फेरिरहेको हुन्छ सास, निधाएको मानिसले पनि कति सजिलै फेरिरहेको हुन्छ सास। पिडिँदै पौडिँदै गरेको माछाले, उड्दै गरेका चराले, पागुर काट्दै गरेका पशुले, फूलले, पातले पनि कति सजिलै फेरिरहेका हुन्छन् सास। थाहै नपाई चले जस्तै हावा, पाए जस्तै जीवन, थाहै नपाई फेरिँदो रहेछ सास। सास फेर्न जस्तो अप्ठ्यारो पनि अरू केही हुँदैन ग्यारे। जिन्दगीको दौड जित्न दौडिँदा दौडिँदै मान्छे सानोभन्दा सानो कारणले जिन्दगीको खेल मैदानमा लड्छ र फेर्न सक्दैन सास। लेख्दा लेख्दै, गाउँदा गाउँदै, हिँड्दा हिँड्दै, दुनियाँलाई जित्दा जित्दै, संसारको सबैभन्दा शक्तिशाली मान्छेले पनि फेर्दा फेर्दै फेर्न सक्दैन सास। हरियो रुख सुक्छ, फुलिरहेको फूल झर्छ, सास फेराइको लामो अनुभवले पनि धोका दिन्छ, सबैभन्दा सजिलो नै सबैभन्दा गाह्रो भइदिन्छ। सास फेर्न जस्तो सजिलो बिर्सिन हुँदो रहेछ क्यार। जसरी बिर्सिएँ मैले आफू जन्मिएको आमाको दुध चुसेको, दुई वर्षसम्म निरन्तर दुध चुसेको पनि कति सजिलो बिर्सिँदो रहेछ। सास फेर्न जस्तो गाह्रो पनि बिर्सिन नै हुँदो रहेछ क्यारे। बिर्सिनु थियो मलाई आफ्नै जीवन, रङ्गहीन जीवन, रङ्गहीन हुनु नै थियो भने पानी जस्तो पारदर्शी र आकाश जस्तो अनन्त भएर रङ्गहीन भइदिएको भए हुन्थ्यो। मलाई मेरै सास र चेतनाले बिर्सिनबाट रोकिरहेछन्। बिर्सिन गाह्रो, कस्तो गाह्रो, सम्झिनु जस्तो गाह्रो पनि केही हुँदो रहेनछ। मेरो मनमा अमिट सम्झना भएर बाँचेको सम्पूर्ण जीवन बिर्सिएर आफू जन्मिएको सम्झिनु थियो मलाई। अह, थाहा छैन मलाई, म जन्मिएको माटो, म जन्मिएको रात, म जन्मिएको घर पछाडिको बेलौतीको फेद, म जन्मिँदाखेरिको आमाको अनुहार र पीडा। आमा भन्नुहुन्थ्यो म राति जन्मिएँ कि अरे, त्यो रात पनि सधैँ चाहिँ घाम उठ्नुभन्दा पहिले उठेर आमा पँधेर जानुभयो। अरूको हेरी धेरै टाढा त होइन, एक खेप पानी ल्याउन आधा घन्टाको मात्र लाग्ने टाढा। डोकोमा तेस्रो खेप पानीलाई पिँढीमा बिसाएर पूर्वतिर फर्केर सुस्ताउनु भयो। त्यो बेला आमाको अनुहारमा घामको पहिलो किरणले स्पर्श गरेको थियो, त्यसपछि पेटमा जहाँ म थिएँ, त्यसपछि सम्पूर्ण शरीरभरि। त्यति बेला उज्यालो न्यानो आनन्द भएर आफ्नो आँखाबाट छिरेर भित्र म भएसम्म पुगेको आभास भएछ आमालाई। ठूलो कुबिन्डो जत्रो पेटमा दाहिने हात राखेर सोच्नु भएछ, घामको उज्यालो यहाँसम्म पुगोस्, सायद पुगेनछ। नत्र मेरो जीवनमा घाम लाग्ने थियो, सूर्यका सातै रङले सातै रङका फूलहरू फुलाउने थिए मेरो जीवनमा पनि। आधा दिनमै रात परे पनि कहिलेकाहीँ झरी बादलको चक्र चले पनि त्यसपछि पनि सफा घाम लाग्ने थियो, तर मेरो जीवनमा घामै लागेन। घाम नलाग्ने कुनै प्रदेश जस्तो जहाँ सधैँ अन्धकार हुन्छ र मलाई सधैँ डुबाउने पाँच फिटभन्दा बाक्लो हिउँ पर्छ। त्यति बेला आमाले आफ्नो पेटमा होइन मलाई छुनुभएको, म थिएँ आमाको पेटमा, तर एउटा सेतो फुल फुलिरहेको छ भन्ने चाहिँ थाहा थिएन आमालाई। आमाको पेटमा हुँदाको कमसेकम एक पल सम्झिन मन छ कि म त्यहाँ जीवित थिइनँ र आमाको पेटमा जीवित भएको सम्झिन मन छ मलाई। घरधन्दा सकेर आमा वन जानुभयो घाँस काट्न, अघिका दिनहरू जस्तै एक भारी घाँस ल्याउनुभयो। गरुङको भारी गोठको छेउमा बिसाउँदा ड्याम्मा आवाजले छेउछाउको जमिन त थर्की जस्तै भयो। पिँढीमा बत्ती काट्दै गरेकी हजुरआमाले पुलुक्क हेर्नुभयो। थकाइले लकतरान र पसिनाले चपलक्क भिजेकी आमालाई भन्दा पहिला घाँसको भारीतिर हेर्नुभयो र खुसी हुनुभयो घाँसको ठूलो भारी देखेर। त्यसभन्दा बढी खुसी हुनुभयो आमाको कुविन्डे पेट देखेर। किनमेलका लागि अघिल्लो दिनै पोखरा जानुभएका बा साँझसम्म पनि फर्किनु भएको थिएन। उज्यालो छन्जेल बाटो हेर्नुभयो आमाले। अँध्यारो भएपछि बाटो नै छेक्यो अँध्यारोले। घरका सबै परिवारलाई खुवाएर बाका लागि अबेलासम्म भान्सा कुरिरहनु भयो। बत्ती निभाउने बेला हुँदा पनि बा आउनुभएन। आमालाई अप्ठ्यारो हुँदै गयो, अप्ठ्यारो बढ्दै थियो, खप्नै गाह्रो हुने गरी। त्यो अप्ठ्यारो मैले नै पारेकी थिएँ। खाँदा खाँदैको भात खान सक्नु भएन, जुठा भाँडा माझ्न सक्नु भएन। छटपटाउँदै आमा ओछ्यानमा आएर पल्टिनु भयो। आमालाई व्यथा लागेको थियो, म जन्मिने व्यथा। खप्नै गाह्रो हुने गरी दुखाइरहेकी थिएँ। म आमाको पेटमा जीवित फुल थिएँ कि काँडा। रात बढ्दै गयो, व्यथा पनि बढ्दै गयो, झन खप्न गाह्रो हुँदै गयो। व्यथाको माझमा पुगेर आमाले बातिर पुलुक्क हेर्नुभयो, बाको ओछ्यान त खाली। बल्ल आमाले सम्झिनु भएछ अघिल्लो दिनै बा त पोखरा जानुभएको, त्यो जमाना बा हुनुभएको भए पनि के भन्नुहुन्थ्यो होला र आमाले बालाई। सानो झार खोलेर बाहिर हेर्नुभयो, अँधेरी रात आमाको आँखामा आएर फैलियो। जुनली रात भएको भए आमाको आँखामा जुन आउने थियो, झ्यालबाट जुन पसिलो स्पर्श लिएर आमाको पेट र पीडालाई सुस्तरी सुमसुमाउन आउने थियो। हजुरबा हजुरआमा काका र फुपूहरू सबै निधाइरहेका थिए। असह्य भएपछि छटपटाउँदै बाहिर निस्कनु भयो आमा, भन्न सक्नुभएन अर्को कोठामा तलामा सुतिरहेका आफ्नै घरका जहानहरूलाई। घरमा भएको भए भन्न सक्नुहुन्थ्यो कि हुन्नथ्यो कुन्नी त्यो व्यथाको बिउ रोप्ने आफ्नै लोग्नेलाई पनि। घर पछाडिको एकान्त जहाँ आमालाई साथ दिने सबैभन्दा नजिकको आफन्त भएको थियो, आमा जस्तै गर्भवती बेलौतीको रुख, बेलौतीका हाँगामा कतै कतै ससाना दाना लाग्दै थिए, कतै कतै फूल फुल्दै पनि। अन्धारोले बेलौतीका सेता फूलहरू पनि देखिएनन्, तर आकाशमा ताराहरू असङ्ख्य भएर फुलेका भने देखिए। आमाले मजाले सम्हाल्नु भयो बेलौतीको फेद, आफूसँग भए जति पुरै बल लगाएर बोट नै हल्लिएछ सुस्तरी। हल्लिँदा पातहरूमा फूलहरूमा अलग्ग बसेका शीतका थोपाहरू खसेछन्। असह्य पीडाले आमाका आँखाबाट ती शीतका थोपा जति नै खसे होला नासु। म जन्मिएछु, मलाई रातले देख्यो, जुनले देख्न पाएन, तर असङ्ख्य ताराहरूले देखे, त्यसैले मेरो नाम पनि राखिदिनु भएछ आमाले, तारा। तर ताराहरू मेरा सबैभन्दा टाढाका, मलाई सधैँ गिज्जाइरहने आफन्त भए, जो उज्याला हातहरूले छुन कहिल्यै आउँदैनन्। म जन्मिएको जुनले देखेको भए सायद मेरो नाम राखिदिनुहुन्थ्यो होला इन्दु वा पूर्णिमा, र सधैँ जुनको उज्यालोले छुनु थियो मलाई। मलाई थाहा छैन मलाई जन्माउँदा आमालाई कति पीडा भयो होला। आमा पछिसम्म पनि मलाई जन्माउँदाको पीडा हाँसी हाँसी सुनाउनुहुन्थ्यो। मलाई जन्माउँदा आमालाई पीडा भए जस्तै म जन्मिँदा आमाको पाठेघर जस्तै कलिलो मेरो शरीरलाई पनि पीडा भएन होला र। हो, मलाई केवल एकपटक आफू जन्मिँदाको पीडा सम्झिन मन छ, म जन्मिएको सम्झिन मन छ। आफू जन्मिँदाको पीडा सम्झिन सकेको भए म पनि भन्ने थिएँ आमालाई आफू जन्मिँदाको पीडा। कसे सांगो मी कुणा है, सांगो मी जन्मिदाको पीडा सम्झिन सकेको भए भन्ने थिएँ आमालाई। मलाई जन्माउँदा आमाले बेलौतीको फेद समाएर बल गरे जस्तै मैले पनि गर्भभित्रैबाट मुठी कसेर कति बल गरेँ होला। पहिलोपटक धरतीमा आउन र माटो छुन आमाको गर्भबाट गरेको बल र सङ्घर्ष सम्झिन मन छ मलाई। हो, मलाई पहिलोपटक आमाको गर्भभित्रको सानो संसारबाट धरतीको यो ठूलो संसारमा आउन मुठी कसेर गरेको प्रयत्न र विद्रोह सम्झिन मन छ। जन्मिने बित्तिकै रुनुपर्ने, रोइनछु, एकैछिनपछि रोइछु, खुब ठूलो आवाजमा चिच्याएर रोइछु, ज्याहाँ ज्याहाँ ज्याहाँ। आमा भन्नुहुन्थ्यो, दुःख धेरै भोग्नेहरू जन्मिँदा धेरै रुन्छन् अरे, अब संसारमा आएर दुःख भोग्नुपर्ने भयो भनेर। बेलौतीको बोटबाट झरेका शीतका थोपाहरूको स्पर्श नै सायद पहिलो स्पर्श थियो मेरो शरीरमा। शीतले गरेको त्यो पहिलो स्पर्श सम्झिन मन छ मलाई। बेलौतीको बोटको टुप्पामा गुँड लगाएर बसेका एक जोर भँगेरा भँगेरी पनि भ्युजिएछन् मेरो रुवाईले। भँगेरीको पखेटाका सिरक ओढेर निधाएका बचेराहरू पनि भ्युजिएछन्। तिनले चिरबिर चिरबिर गर्न थाले। मेरो रुवाईले हजुरआमा पनि भ्युजिनु भएछ। त्यसपछि हजुरबा अनि अरू अरू सबै बा घरमा हुनुभएको भए उहाँ पहिले भ्युजिनुहुन्थ्यो कि। काठको पुरानो र बाक्लो ढोका घरक्क बज्यो। नजिकै छिमेकीका पनि पहिले आँखा अनि घरका ढोका खुले। मध्यरातमा रोएर मैले कतिलाई भ्युजाएछु, ढोका खोल्न लगाएछु। कमसेकम मलाई आफू पहिलोपटक रोएको सम्झिन मन छ। मैले रुन कहाँ सिकेकी होला। आमाको गर्भमा त न रुने ठाउँ थियो, न हाँस्ने, न कोल्टे पर्ने ठाउँ थियो, न घोप्टो पर्ने, कसरी बसेँ होला। आमाको पाठेघरको न्यानो सिरकमा त्यति लामो समयसम्म गुटमुटिएर बस्दा मलाई पीडा भयो कि आनन्द मलाई सम्झना छैन। पुरै जिन्दगी बिर्सिएर बरु मलाई त्यही क्षण सम्झिन मन छ। जन्मिने बित्तिकै कसरी म आँसु र रुवाईसँग परिचित पाएँ होला। त्यही आँसु र रुवाईले आजसम्म मेरो साथ छोडेको छैन। मेरा सबै प्रियजनहरूले छोडेर जाँदा पनि छोडेर जाँदैनन् आँसु र पीडाले मलाई। बदलामा उमेर बढ्दै जाँदा झन्झन बढी साथ दिँदै जान्छन् यी मेरा जीवनसाथी। जीवनसाथी भनेको त जन्मदेखि मृत्युसम्म साथ निभाउनेलाई पो भनिन्छ। किन मान्छेले लोग्ने स्वास्नीलाई जीवनसाथी भनेका होलान्, जसले एकअर्कालाई जन्मदेखि मृत्युसम्म साथ दिन कुनै हालतमा पनि सक्दैन। मेरा जीवनसाथी आँसु र पीडा, जसले मलाई मृत्युसम्म पनि साथ छोड्ने छैनन्, छायाले जस्तै। ओहो, छायाले त अझ मेरो मृत्युपछि लासलाई समेत साथ दिनेछ। मेरो कलिलो शरीरलाई पहिलोपटक बेलौतीको बोटमुनिको दुबो र माटोले छोएको सम्झिन मन छ। आमाका हातहरूले पहिलोपटक छोएको सम्झिन मन छ। पहिलोपटक आमाको दुध चुस्न कति अप्ठ्यारो भएको थियो होला। पहिलोपटक आमाको दुध चुस्दा भएको अप्ठ्यारो तर जीवनदायी आनन्द सम्झिन मन छ मलाई। आमाले पहिलोपटक दुई हत्केलाले उठाएर काखमा लिँदाको छेड, पहिलोपटक नुहाइदिएको आमाको पहिलो चुम्बन, पहिलोपटक मन तातो तेल लगाइदिएको आमाले खुवाएको पहिलो गाँस, सुनेको र सिकेको पहिलो शब्द, असीम मायाले मेरो गालामा पारेको पहिलो प्याट, पहिलोपटक आफैले फेरेको कोल्टे, चार खुट्टाले हिँडेको अनि दुई खुट्टाले आमाको हात समाएर गरेको थैथै सम्झिन मन छ। जन्मिने बित्तिकै यो ठूलो संसारमा पहिलोपटक फेरेको सास, सायद त्यो नै सबैभन्दा गहिरो जीवन्त र आनन्ददायक सास थियो। पहिलोपटक फेरेको सास सम्झिन मन छ। अन्तिम पटक फेरिने सास त यसको ठिक विपरीत, सायद त्यति नै सतही, जीवनहीन र पीडादायी हुनेछ। साँच्चै सम्झिनु भनेको त त्यो क्षण पो हो जब आफू जन्मिँदाको पीडा आफैले सम्झिन सकिन्छ। जसरी सम्झिन्छन् आमाले आफ्ना सन्तान जन्माउँदाको पीडा, आफूले जीवन प्राप्त गर्दाको क्षण सम्झिन मन छ मलाई। त्यति बेला त्यो अवस्था थिएन, तर मानौ कसैले त्यो क्षणको फोटो खिचेर वा छायाङ्कन गरेर राखेको रहेछ र त्यो देखायो भने पनि सम्झिन सक्दिनँ म त्यो क्षण। मलाई नै छोडेर मेरो भोगाईहरू कति टाढा जान सकेका होलान्, जसलाई भेट्न कहिल्यै कसै गरी सक्दिनँ। मैले जानेदेखि सधैँ सधैँ देखेँ रङ्गहीन धरती, रङ्गहीन आकाश, रङ्गीन इन्द्रिणी, रङ्गीन फूल, तर यो रङ्गीन प्रकृतिमा कसरी भएँ म रङ्गहीन इन्द्रिणी, रङ्गहीन धरती। इन्द्रिणी जस्तै सप्तरङ्गी जीवन, जसको मिश्रणबाट बन्छन् असङ्ख्य रङ्गहरू, तर प्रकृतिले दिएको मेरो रङ्गीन जीवनमा कसले ओढाइदियो हिउँ जस्तो सेतो र चिसो पछ्यौरा। जतिसुकै रंगीन बनाउन खोजे पनि सेतो लुगाभित्र मेरो पनि छ अरूको जस्तै रातो रगत सेतो हिउँ उडाएर जतिसुकै चिसो बनाउन खोजे पनि म भित्र पनि छ अरूको जस्तै तातो रगत म त ठूलो भुइँचालो आउँदाको वर्ष पो जन्मेकी अरे 90 सालमा तर मेरा लागि त्यो भुइँचालो मेरो जन्म जस्तै मैले कहिले नसम्झिने घटना हो अत्यन्त छोटो समय आएर अत्यन्त लामो समयसम्म अक्षर पार्ने भुइँचालो जस्तै भुइँचालो मेरो जीवनमा पनि आयो र जिन्दगीभर जिन्दगी जस्तै गहिरो असर छाडेर गयो सम्झिन खोजेर मैले सम्झिन नसकेका यी यावत क्षणहरू सम्झिन मन छ बदलामा मेरो सम्झनामा रहेको सम्पूर्ण जीवन बिर्सिन मन छ तर मैले सम्झिन चाहेको जीवन सम्झिन सक्दिनँ केवल सम्झिरहेछु बिर्सिन चाहेको जीवन आमाबाट धेरै कुरा थाहा पाएँ मैले आफ्ना बारेमा प्रत्येक वर्ष मकै रोप्ने बेला नयाँ साल आउँछ वैशाखमा आमा करेसामा मकै रोप्दै हुनुहुन्छ मकै फलोस् भनेर होइन बोडी सिमी काँक्रोका झालहरूलाई थाक्रो होस् भनेर तर मकै फलिहाल्छ त्यो उसको धर्म थाक्रो पनि हुन्छ मकै पनि सँगसँगै आमाले फर्सीका बिउ पनि रोप्नुभयो तीन वर्षका दाइले पनि जानी नजानी माटो खेल्दै आमाको सिको गरेर बोडी फर्सी काँक्रो मनलाग्दी रोपेछन् देखेर आमाले गाली गर्नुभयो सबै बिउ खेर फाल्यो माटोमा खेल्यो भनेर हप्काउनु भयो माटै माटो लागेका दाईका हातखुट्टा धोइदिनु भयो केही दिनमै ती रोपिएका बिउहरू भरर उम्रिए सबैभन्दा राम्रा देखिए मकैका बिरुवा तिनले आकाश ताकिरहेका कत्रो आठ दिनको फर्सी बोडी किरुलाका बिरुवाहरू भने दुधे बालक चाहिँ यताउति खेलिरहेका जस्ता भए दुई महिनामा त मकैका बिरुवा पनि बोट भए अरू लहरे तरकारीहरू झाल भए केटाकेटीले लिस्नु चढे झैँ बोडीका झालहरू मकैका पातहरूलाई सिँढी बनाएर बडो कुशलता साथ माथि उक्लिँदैछन् तर फर्सीका खुट्टा भने मकैका पातका सिँढी टेकेर माथि उक्लिन सकेनन् ती पुल्टुङ्ग जमिनतिरै पल्टे फर्सीका झाललाई गिज्याउँदै चञ्चल बालक चाहिँ उत्सुक भएर मकैको बोटका टुप्पोमा पुगे बोडीका लहराहरू माथि हेरे टेक्ने र समाउने ठाउँ कतै छैन एक्कासी ती तल झुके निगुरोको मुन्टो तल मुन्टिए झैँ आमाले सोच्नुभयो अरे हामी आइमेहरू यही बोडीका लहरा जस्तै हौ त्यति बेलासम्म भुइँमा अल्मलिँदै जेलिएका फर्सीका झालका नाभिहरूबाट पहिला फुल फुल्न थाले र कतै कतै केटाकेटीले खेल्ने भकुण्डो जस्ता ससाना फडा फल्न थाले मकैका बोटहरूले पनि युवतीले पानीको गाग्रो कम्मरमा बोके चाहिँ घोगा बोक्न थाले कुनै सप्रेका बोटहरूले त दुईवटा घोगा पनि बोक्न थाले चारैतिर हाँसेको छ हरियाली हरियाली हाँसेको धरतीलाई बढी तिर्खा लाग्छ त्यही बुझेर भर्खर लागेको असारे आकाशले पानी पनि पार्दैछ बेला बेला त्यही बेलामा दाईलाई भुखुन्न ज्वरो आयो ज्वरो किन आयो के रोगले आयो कुनै वैद्य धामीहरूले पत्ता लगाउन सकेनन् जडीबुटी र झारफोकले पनि भेटेन वैद्य र धामी झाँक्रीहरूले ज्वरो घटाउन नसकेपछि डाक्टरी औषधि गर्न पोखरा लैजाने तयारी भयो तर त्योभन्दा चाँडै कालले नै तयारी गरेको रहेछ लग्यो सन्तान त्यसमा पनि छोरो पाएर आमाले सबैको माया पाउनुभएको थियो आमालाई त मुटुमा बाँडी लाग्यो जस्तो भयो दिमागका नसाहरू रबर ताने झैँ पीर र चिन्ताका हातहरूले दुईतिरबाट तान्न थाले ती चुडिएलान् जस्ता भए मन डडेलोले खाएको वन जस्तो भयो घर अगाडि मकैका बोटहरू अझै बढ्दैछन् घोगाहरू पनि बढ्दैछन् बोडी फर्सी किरौला काँक्राहरू पनि बढ्दै कोही फुल्दै कोही फल्दैछन् तिनलाई देखेर झन् रुन मन लाग्यो आमालाई मकैका बोटहरू सुमसुमाएर रुँदै भन्नुभयो मेरो बाबुले रोपेका बोटहरू यत्रा भए तिमी कता गयो कुन दैवले लयो तिमीले रोपेका मकैका बोटहरू बोडी र फर्सीका झालहरू यहाँ छन् तर तिमी यहाँ छैनौ आमालाई बाँच्नै मन लागेन कहिले झुन्डिएर मर्न मन लाग्यो कहिले नदीमा फदालेर कहिले बिख खाएर मर्न मन लाग्यो आमाको खराब हालत देखेर मेरी ठुली आमाले चित्त शान्तिका लागि एक ज्योतिषी कहाँ लगिन् ज्योतिषीले आमाको तीन महिने गर्भलाई लक्षित गर्दै भनेछन् तपाईँको कोखबाट साह्रै असल कन्या जन्मिनेछ सुन्नासाथ आमाले आत्तिएर बीचमै सोध्नुभएछ छोरा हुँदैनन् उनले सम्झाउँदै भनेछन् उसलाई छोरी होइन छोरै माने हुन्छ राजयोग भएकी भाग्यमानी कन्या जन्मिनेछन् लोकले मान्नेछ आमाको चित्त अझै बुझेनछ छोरो कहिले हुन्छ त यो छोरीपछि फेरि छोरी अनि दुई छोरा हुन्छन् त्यसपछि आमालाई बाँच्न मन लाग्यो दुई छोरा र दुई छोरीकी आमा भएर बाँच्न मन लाग्यो
सदियारे त
गर्भमा थिएँ म, ज्योतिषीले भनेका थिए राजयोग भएकी। आमाले सोच्नुभयो म मरेकी भए म सँगसँगै राजयोग भएकी, सौभाग्यवती छोरी पनि मर्ने थिए। मेरा हुनेवाला चार छोराछोरी पनि मरेसर नै हुने थिए। अपराधिनी हुनबाट जोगिएँ म। आमाले फेरि खुसी हुँदै सोध्नुभयो छोराहरूले पाल्छन् त? असाध्यै सुखपूर्वक पाल्छन्। कुन चाहिँले पाल्छ त? कान्छाले। छोरीहरूबाट कतिको सन्तोक हुन्छ त पण्डितजी? ढुक्क हुनुहोस्। त्यसपछि आमालाई आफ्नो जीवनको साह्रै माया लाग्न थाल्यो। खानपानमा पनि असाध्यै ध्यान दिन थाल्नुभयो। ज्योतिषीले भनेका कुरा घरमा सुनाएपछि बा पनि खुब खुसी हुनुभयो। आफूले आफैलाई मार्न खोजेकोमा आमालाई खेद र पश्चाताप लाग्यो, नमरेकोमा खुसी पनि लाग्यो। नभन्दै त्यसपछि म जन्मिएँ। बोल्न र अलिअलि कुरा बुझ्न सक्ने भएपछि आमाले मलाई काखलिँदै भन्नुभयो तैँले अर्दा म मर्न सकिनँ, त पेटा नभएकी भए म मर्थेँ होला, त जन्म नै थिइनस्। मेरा पुक्क परेका गालामा मही खाँदै भन्नुभयो तैँले नै मलाई बचाइस् मेरी प्यारी पोक्सी। त्यति बेला आमाले भनेका कुरा पुरै नबुझे पनि जति बुझेँ त्यति नै मलाई लाग्यो आमाले मेरो प्रशंसा गर्नुभएको हो। म उत्पात खुसी भएँ। मेरो मन खुसीले भुरुर उडेर हाम्रो घर अगाडिको सबैभन्दा अग्लो पिपलको रुखको टुप्पामा गएर बस्यो र फुरुक्क भएर चारैतिर हेर्न थाल्यो। चराले चाहिँ संसार कति ठूलो रहेछ। कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहेको वाचन अमर न्यौपानेको उपन्यास सेतो धरतीको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेगमा पुनः स्वागत छ। तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ कार्यक्रम श्रुति सम्वेग सुन्दै हुनुहुन्छ। श्रुति सम्वेगमा हामी आज अमर न्यौपानेको उपन्यास सेतो धरतीको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन हुन्छ। मेरा मुख्य चार संसारमध्ये सबैभन्दा ठूलो संसार बाको पिठ्यौँ हो। त्यसपछि आमाको काख, हजुरबाको काँध अनि हजुरआमाले बनाउने च्वाइँ रोटी। काम ओह्रालो ओर्लिँदैछ तर साँझ परिसकेको छैन। बा आँगनमा बसेर चोया काट्दै हुनुहुन्छ। बाले चोया काटेको देखेर दङ्ग पर्दै हेरेँ। त्यस्तो ठूलो बाँस काटेर बाले त्यति ससाना पत्रै पत्र कसरी निकाल्न सक्नुभएको होला? लाग्यो हाम्रा बाले जे पनि गर्न सक्नुहुन्छ, जे कुराको पनि ससाना पत्र निकाल्न सक्नुहुन्छ। जुनलाई देखाएर भने बा देउती माताको घर जाम न। बाले सधैँ टार्नुभयो भोलि पर्सि जाम्ला नानी। किन बा? त्यहाँ धेरै जाडो छ त सानी छेस, त्यो जाडो खप्न सक्दिनस् क्या? मैले त्यत्तिकै चित्त बुझाएँ। एकाएक मलाई हजुरबाको काँध र हजुरआमाले बनाउने च्वाइँ रोटीको सम्झना आयो। चोया काट्दै गर्नुभएका बासँग पिरे। बा बाले मात्रै हेर्दैन अरे भन्नुभयो है। मैले खुनखुनाएर भने हजुरबा कहाँ जाम न। जाँतोमा दाल पिँदा पिँदै आमाले पिँढीबाट भन्नुभयो बाला धेरै दुःख नदेऊ न नानी। तर मैले टेरिनँ, पिरिरहेँ। आमाले बातिर लक्षित गरेर भन्नुभयो यसले पो तपाईँलाई बाको घर धेरै जानी बनाउने भए त, केटकेटीलाई कसले जित्न सक्छ र? मलाई त हो नि तपाईँले कपलक्कै खाने, कति कराउनु पर्दो रहेछ यसलाई, तैँले पकाएको पो खाछु। बा जेठो छोरा छुट्टिएर बस्नुभएको। हाम्रो घरदेखि अलि माथि हजुरबा हजुरआमा दुई काका र तिनका परिवार बस्छन्। काकाहरूसँग सायद बाको केही गुनासो छ, अंशभण्डा सम्बन्धी सानोतिनो विवाद। मेरो कुरा नमानिकन सुख पाउनु भएर बाले, तर मलाई लाग्छ बाको पनि केही काम थियो हजुरबासँग। बाले मलाई पिठ्यौँमा बोक्नुभयो। म आनन्दको चरम सीमामा पुगेँ। आफ्ना दुवै हात बाको घाँटीमा गाँठो पारे। बाले तलबाट मेरा पुट्ठामा समाएर दुवै हातले टेका लगाउनु भयो। आफ्नो दुवै खुट्टालाई बाको कम्मरमा बेरे। मलाई मेरो संसार साह्रै सुरक्षित र विशाल लाग्यो। उहाँको पिठ्यौँमा त्यसरी बुई चढ्दा मलाई अथाह विश्वास पलायो उहाँमाथि। बा मलाई बोकेर बिस्तारै उकालो लाग्दै हुनुहुन्छ। हिँड्नुपर्छ 10 मिनट जति। बाका दुई हातको आड पाएर मैले उहाँको घाँटीमा गाँठो पारेका आफ्ना हातलाई बिस्तारै खुकुलो बनाएँ, फुकाएँ। बाको कम्बरमा बेरिएका खुट्टालाई पनि खुकुलो बनाए। त्यसो हुँदा म बिस्तारै चिप्लिँदै चिप्लिँदै अलिअलि तल झरेँ। त्यही बेलामा मलाई तर्साउन बाले आफ्नो हात बिस्तारै छोडिदिनु भयो। म बाको पिठीबाट चिप्लिने लागेँ अनि एकदमै डराएँ। अँ गर्दै म रुन्न खोजेँ। बाले फेरि दुई हातले मेरो पुट्ठामा टेका दिएर माथि सार्नुभयो। मलाई बाको काँध पक्रिन फेरि म माथितिर लम्किएँ। त्यसो गर्दा मैले त बाको कपाल र कान पो समाउनु पुगेछु। रुखको हाँगो समाए चाहिँ बाले भन्नुभयो, अय्या क्यारे के होस् नानी तैँले। म खेतित्त आँसे। परेबाट हजुरबाको ठूलो तीन तले घर देखियो। नजिक हुँदै गयौँ। हजुरबा पिँढीमा बसेर हुक्का चेलीमा तमाखु खाँदै हुनुहुन्छ। हजुरबाले हुक्का तानेको खुब रमाइलो लाग्छ मलाई। जब बाले आँगन टेक्नुभयो म चिप्लेटी खेले चाहिँ बाको पिठ्यौँबाट तल ओर्लिएँ र दौडिँदै हजुरबालाई बालेभन्दा चाँडै छुन पुगेँ। मलाई देख्न साथ हजुरबाले पाँच मुठी जति तमाखुको धुवाँ उडाएर हाँस्नुभयो। हाँस्दा धुवाँले पहेँला भएका दाँत देखिए। हजुरबाले नसोधी म उहाँको काँधमा चढेँ। उहाँ कक्रक्क पर्नुभयो र भन्नुभयो, यो नानी त ठुली भइछ नि। म हाँसेँ। बिहार्ने बेला भएको छ नि त यसको, अर्दिनु पर्यो अब। मैले वास्ता गरिनँ हजुरबाका कुरा। बरु बडो रहस्यमय तरिकाले बजिरहेको हुक्कालाई देखाएर सोधेँ, हजुरबा यहाँभित्र के छ? मुन्छे छ। मैले पत्याइनँ, अँ हो त भन्दा नि सानो मुन्छे छ क्या? होइन ब्यारे, नत्र यहाँभित्र को बोलेको त? को बोलेको भनौँ। हजुरबाले नलीमा मुख राखेपछि तानेपछि गुटुटुट गरेर बोल्छ। हजुरबाले बुझाउँदै भन्नुभयो, पानीको मुन्छे छ क्या? त्यसपछि हाँस्नुभयो। हजुरबाको हाँसोले गर्दा मैले उहाँका कुरा पत्याइनँ। त्यसपछि मनमा के कुरा आएछ कुन्नी? उहाँको काँधमा बसेर उहाँका लामा लामा जुङ्गा दुईतिरबाट समाएर भने, हत घोरा हत। त्यसपछि पनि उहाँ आत्तिनुभयो। ठूलै आतंक मचाएछु क्यारे। हजुरबाका ती लामा लामा तिल चामली जुगा जो च्याङ्राको सिङ झैँ घुमेका छन् त्यो देखेर गाउँका सबै केटाकेटी खुब डराउँछन्। तर म नडराउने भएकी छु। मैले बुझिसकेकी थिएँ ती जुगाले केही गर्न सक्दैनन्। बाख्राको सिङले झैँ ती जुगाले न हान्न सक्छन् न खोज्न। ती त कपाल जस्तै नरम छन्। तिनको काम त केवल केटाकेटीहरूलाई तर्साउने मात्र हो। म हजुरबाको काँधबाट ओर्लिएँ। उहाँले मलाई खुसी बनाउन भान्सामा भएकी हजुरआमालाई बाहिरैबाट चिच्याउनु भयो, ए बुढी नानीलाई घिउमा छुवाई रोटी पकाइदिए पकाइदिए। भान्साबाट आएको हजुरआमाको आवाज सुने, भित्र आए त नानी। मलाई छुवाई रोटी मनपर्छ भन्ने कुरा हजुरबालाई थाहा छ। हजुरआमा भान्सामा हुनुहुन्छ। अब मैले सताउने पालो हजुरआमालाई। उहाँ चामलको पिठो मुस्दै हुनुहुन्छ। पिर्का दिँदै भन्नुभयो, बस नानी। म नानी थिएँ, बा आमा कि नानी, हजुरबा हजुरआमा कि नानी, आफन्त छिमेकी साथीभाइ सबैकी नानी। कसैले तिम्रो नाम के हो भनेर सोद्धा म भन्थेँ, नानी। हजुरआमाले पकाउनु भएको पहिलो च्वाइँ रोटी थालमा लिएर बाहिर आएर खान थाले। साना दुई टुक्रा बनाएर एउटा हजुरबाले माग्नुभएकाले उहाँलाई दिएँ, अर्को बालाई। तर दुवैले जिस्काउनु भएको मात्र रहेछ, खानु भएन। उहाँहरू के कुरा गर्दै हुनुहुन्छ मैले बुझिनँ। बिहेको कुरा जस्तो लाग्यो। राम्रो कुटुम्ब आए हेर्दै अर्नु, बिना अर्ने बेला बिहार्ने बेला हुन लाग्यो यसको। मैले दुईटा च्वाइँ रोटी खाएँ। जाँतो नजिकै उखुका साना साना लाक्रा रहेछन्। एउटा झिकेर खान थाले। त्यो लाक्रो हजुरबाको हुक्का ताने नली जत्रै छ। उहाँले देखिहाल्नुभयो र गालीको शैलीमा भन्नुभयो, भर्खर च्वाइँ रोटी खाएर किन खानु पर्यो उखु? मैले फ्याट्ट भनिदिएँ, आफूले तमाको खानु हुने मैले उखु खान नि नहुने। उहाँले हाँस्दै भन्नुभयो, अनेकोली बात जानी छ यसले। म हजुरबाभन्दा धेरै हाँस्न थालेँ। साँस भरिसकेको छ। पश्चिमतिर आकाश घामले डामेको जस्तो रातो मात्र छ। पूर्वतिर सफा र नीलो आकाशमा चाँदीको ठूलो टीका जस्तो आकारको जोन देखियो। नजिकै जस्तो लाग्यो आकाशले पनि निधारमा चाँदीको टीका लगाउँदो रहेछ। आकाशको कति ठूलो निधार। बा मलाई हातमा समातेर हिँडाउँदै हुनुहुन्छ। हामी घर फर्किँदैछौँ। मेरो आँखा भने बाटोतिर होइन जुनतिर छन्। बाले भन्नुभयो, बाटोतिर हेरेर हिँड्न नि, नत्र लोटिन्छ। मैले हिँड्न अल्छी गरेँ। बाको हातबाट डोरिन मौन अस्वीकार गरिरहेको छु। हिँड्न नमाने चाहिँ गरिरहे। बाले सोध्नुभयो, के भो फेरि? मैले कारण नभनिकन भने, बुई चढ्छु। यति हिँड्न सकिहाल्छेस् नि नानी, बाको पीठ दुख्यो छ के? कति सताम्छेस् बाउलाई? मैले जिद्दी गरेँ, नाइ के किन? म जुनतिर हेर्दैछु। त्यतिखेर जुन आँपको रुखमाथि अलग्ग बसे जस्तो लाग्यो। सोचेँ बाको पिठ्यौमा चढेपछि त्यो रुखमा सजिलै जान सकिन्छ, रुखबाट सजिलै जुन छुन सकिन्छ। मैले भने, देउती माता छुन्छु के? आज तिमीहरूले गाई हेर्नु जानु पर्दैन सुनेर म एकदमै खुसी भएँ। खुसी भएको एकछिनपछि दुःखी पनि भएँ, किनभने साथीहरूसँग खेल्न पाइनँ। आमाले हामी दिदीबहिनीलाई रिट्ठाले नुहाइदिनु भयो। मेरो लागि सबैभन्दा ठुलो सजाय हो नुहाउनु। लुगाले न्यानो पारिराखेको शरीरको कुना कुनामा चिसो पानी बग्दै गर्दा आछु बनाउँछ र मेरो लागि सबभन्दा आनन्द नुहाइसकेपछिको क्षण हो, किनभने न्यानो राख्नुपर्ने मेरो शरीरको चिसो पारिराख्ने मैल चट हुन्छ। ओभाएपछि आमाले कडुवा तेल, तोरीको तेल लगाई अघि पछिको भन्दा खुब मेहनत गरेर कपाल कोरिदिनु भयो, दुई चुल्ठी बाटिदिनु भयो। मेरा दुई चुल्ठी कपाल हाम्रो घरमा भएकी मुडुली पाठीकी कान्झै दुईतिर छोटा भएर लत्रिए। आमाले भने मेरा दुई चुल्ठीलाई मुसाको पुच्छर जस्तै छन् भन्नुभयो। पातलो छोटो र मसिनो कपाल, मलजल नपुगेर बढ्न नसकेको धानको बिउ जस्तो, आमा प्राय भन्नुहुन्छ, कस्तो मकैको जुवा जस्तो कपाल। आमाले धुवाई धुवाँ लागेको टिनको पुरानो बाकस खोल्नुभयो। त्यहाँबाट उहाँले बडो जतनले पट्याएर राखिएको बहिनीको र मेरो घरबुनाको बुट्टे घाँगर जामा झेकिदिनु भयो। ती घाँगर नयाँ, राम्रा र रङ्गहीन छन्। अस्ति भर्खर मात्र मैले नयाँ घाँगर लगाउँछु भन्दा आमाले भन्नुभएको थियो, त्यो घाँगर त मामा घर जाँदा, बजार जाँदा, ती जहाँ दसैँ यहाँ तिहारा मात्र लाम्ने हो। कुन्य किन हो, हामी दिदीबहिनीलाई नै ती नयाँ घाँगर लगाइदिनु भयो। हामी दुवै छक्क परेर एकअर्कालाई खुसीले हाँस्दै हेर्न थाल्यौँ। नयाँ लुगाको बास्ना मलाई असाध्यै मनपर्छ। घाँगरबाट बास्ना आइरहेको थियो। मैले लामो लामो सास फेरेर छक्क पर्दै आमालाई सोधेँ, आमा हामी मामा घर जाने हो? होइन, किन नयाँ घाँगर लगाइदिनु भएको त? तिमीहरू बढ्दैछौ, तिमीहरूका घाँगर बढ्दैनन्, कतै तिमीहरूलाई साना त भनन् भनेर नापेको नि। आमाले हाम्रो शरीरमा घाँगर मिलाइदिँदै भन्नुभयो, अझै सानो भएको रहन्छ, यसरी बेला बेला नाप्दै हर्नुपर्छ क्या, नत्र थाहै नपाई स्याना हुन्छ नि। मैले भन्दा पहिले नै बहिनीले खुसी हुँदै भने, आमा आज दिनभरि लाउँछु है यो नयाँ घाँगर। आमाले हाँसेर स्वीकृति दिनुभयो। मलाई लाग्यो बाभन्दा त आमा नै जाति। हामी छिर्केमिर्के पुतली जस्ता भयौँ, उड्न नसक्ने, उफ्रिन मात्र सक्ने पुतली, फुलका पत्र पत्रलाई नबिगारिकन फुलमाथि बस्न नसक्ने तर फुल टिप्न र फुलको बिरुवा सार्न मात्र सक्ने पुतली। हामी उफ्रिँदा उफ्रिँदै बाहिर आँगनमा निस्क्यौँ। मलाई गाउँभरि फाँटभरि नयाँ घाँगर हावामा फरफराउँदै चरा झैँ उड्न मन थियो, नभए पनि बाख्राको पाठी झैँ उफ्रिँदै गाउँलाई कम्तीमा तीन फर्को लगाउन मन थियो। आमाले घर्याक्क पारेर बाकस बन्द गर्दै ढोकाबाट आँगनतिर हेरेर भन्नुभयो, कतै नजाऊ है, आज तिमीहरू घर छोडेर। ओहो, आमाको बोलीले मलाई मिठा कुरा खाँदा खाँदै दाँतमा ढुङ्गु लागे जस्तो भयो। आफैले मात्र सुन्ने गरी भने, अय्या मन भने गाउँ डुल्दै तल चौतारा मुनि फाँटसम्म पुगेर साथीहरूसँग खेल्न थालिसक्यो। तर हामी दिदीबहिनी पिँढीको खाटमा आफ्नै घाँगरसँग आँखा र हातले बात मार्दै बस्यौँ। पिँढी छेउको जाँत उनेर हामी गुन्द्री ओछ्याएर खेल्न थाल्यौँ गट्टा। बा कता जानुभएको छ कुन्नी? आमा भने हँस्याएर राम्रो लिएर निस्किनु भयो बाहिर आँगनमा। आमाले हामीलाई फेरि सचेत गराउँदै भन्नुभयो गरुङको आवाजमा, घर छोडेर कतै नजाऊ नि, फेरि धुलो मैला नखेलो, नयाँ घाँगर मैलिन्छन्, फेरि मैलिन्छौ तिमीहरू पनि, फोहोरी देखिन्छौ। नाम्रो पटुका चाहिँ कम्मरमा बाँध्नुभयो र घुसार्नुभयो हँसिया पनि त्यहीँ। हामीतिर फर्केर भन्नुभयो, म एकबारी घाँस लिएर छिट्टै आउँछु, तिमीहरूले घर नछोडिने है। एकसाथ टाउको हल्लायौँ हामी दुवैले, ढुक्क भएर वनतिर जानुभयो आमा। आमा गएपछि हामी खेल्न थाल्यौँ स्वच्छन्द भएर चरा चाहिँ, खेल्दा खेल्दै आमाले भनेको बिर्सिए जस्ता भयौँ। त्यसपछि अझ स्वतन्त्र भयौँ, ढुङ्गाका गट्टाहरू पनि हलुङ्गा लाग्न थाले, हलुङ्गो लाग्न थाल्यो आफ्नै तनमन पनि। हामी पुतली भयौँ, तर पुतली जसरी उडेर होइन, गाईको सानो बाछो झैँ उफ्रिँदै दौडिँदै हामी तल चौतारो मुनिको फाँटतिर टाप कस्यौँ। हावामा पत्तिएर पिपलको पात बजाउँदै एकैछिनमा हामी त्यहाँ पुग्यौँ जहाँ हाम्रा साथीहरू बाहिर गाई र भेडा बाख्रा हेर्दैछन् अनि हेर्दैछन् हाम्रो बाटो पनि। हामीलाई देख्न साथ ती सबै तीन छक परे। तिनका मैला र पुराना लुगालाई हाम्रा सुकिला र नयाँ लुगाले हेर्न थाले गिज्याउँदै। तिनका मैला हातखुट्टा र अनुहारलाई हाम्रा सुकिला हातखुट्टा र अनुहारले जिस्काउन थाले। हामीलाई देखेर सबै त्रिसित र ईर्षित बने। एकैछिनमा ती सबै कुरा बिर्सेर हामी खेल्न थाल्यौँ। हामी भनेको कली, धर्म, राधि, पवित्र, केदार, गोविन्द, महेश्वर अनि बहिनी र म। गोविन्दले भने, अब हामी घर बनाई खेलौँ। हामी सबै मिलेर घर बनाउन थाल्यौँ। मकै लगाउन भर्खरै जोतेको बारी, सुकेका माटाका डल्ला दुई हातले बोकेर जम्मा पार्यौँ र कान्ला मुनि घर बनायौँ। छानो स्याउलाले छायौँ। पुराणका कथामा देउताले तथास्तु भनेको भरमा छिनभरमै घर बनाए चाहिँ हामीले एकैछिनमा घर जस्तै घर बनायौँ। पानी परे पनि चुहिँदैन भन्यौँ, हावाहुरी चले पनि उडाउँदैन भन्यौँ, भित्तो पनि टल्दैन भन्यौँ। हामी ढुक्क भयौँ। घर बाहिर बसेर पनि घरभित्र छौँ भन्यौँ। कलीले भनिन्, अब हामी बिहाको खेल खेलौँ। गोविन्द दुलाए भने म दुलै। गोविन्दले मलाई माटोको सिन्दुर लगाइदिएर दुलै बनाए। हाम्रा सबै कुरा माटाका, घर, बत्तीर, सिन्दुर। धर्म र पवित्र दुलाका बाआमा भए, महेश्वर र राधि दुलैका बाआमा भए, मेरी बहिनी दुलैकी बहिनी नै भई, जन्तीहरू तिनै गाई र भेडा बाख्राहरू भए, जो चौरमा बिहे बत्तीर चरिरहेछन् हरियो दुबो र घाँसको। यस्तो पनि मनमा आयो, यी गाई र भेडा बाख्राहरू पनि कस्ता खालका जन्ती, जसले हाम्रो बिहेलाई पूर्ण रूपले व्यवस्था गरिरहेछन्। मानौ हामीले केही गरेकै छैनौँ। यिनीहरू खेल्दैनन्, हाँस्दैनन्, एकोरो एउटै लवज बोल्छन् र उफ्रिन्छन् मात्र। कहिल्यै नहाँसेर पनि खुसी साथ बाँच्न सक्ने भएर होला हामीले चाहिँ नखेलेका, हाम्रो खेल नबुझेका। गाई र भेडा बाख्राहरूले घाँसको काँचो र हरियो बत्तेर खाए पनि हामी माटाको बत्तेर हरियो पातको थालमा खान थाल्यौँ। चिउँडोमा ख्यालख्यालको मुख बनायौँ, थपी थपी खायौँ र अगायौँ भन्यौँ। नसकिएर बत्तेर रह्यो पनि भन्यौँ र माटोको बत्तेर माटोमै फ्याँक्यौँ। माटोको बत्तेर माटै भयो। एकैछिनमा हामीले छोराछोरी पायौँ। ती ठुला पनि भइहाले। ती हाम्रा छोराछोरी केदार र मेरी बहिनी कला भए। कतिखेरदेखि बोलाएकी रहेछन् कुन्नी। माथि चौताराबाट काकीले बोलाएको सुने। ए तारा र कला, घर आओ अरे छिट्टो, तिमीहरूकी आमाले खोजिछन्, आत्तिँदै खोजिछन्। बल्ल मैले सम्झेँ, आमाले पटक पटक घर छोडेर कतै नजाऊ है भनेर खर्याएको। मेरो साथ त गयो। ला अब आमाले मार्नुहुन्छ। एक्कासी दुला भएका गोविन्द गोविन्द मात्रै भए, दुलैबाट म मात्रै भएँ। छोरी भएकी बहिनी बहिनी नै भई, छोरो भएको केदार केदार नै भए। हामीले बनाएको घर भत्कायौँ र जमिन जस्ताको तस्तै बनायौँ। हामीले बनाएको सम्बन्ध कट्टी गऱ्यौँ र पहिले जस्तै भयौँ। जस्ताको तस्तै भएर हामी आफ्नो घर लाग्यौँ। श्रुति सम्वेकमा यतिन्जेल तपाईँ अमर न्यौपानेको उपन्यास सेतो धरतीको वाचन सुन्दै हुनुहुन्थ्यो। आजको लागि यो वाचन यहीँ पुरा हुन्छ। अर्को साता हामी सेतो धरतीको दोस्रो श्रृङ्खलाको वाचन लिएर आउनेछौँ। तबसम्मका लागि प्राविधिक साथी सशेन्द्र गौतम र म अच्युत घिमिरे बुलबुल बिदा चाहन्छौ। शुभरात्री।